نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد الماجد الجود والكرم اللهم صل على سيدنا مولانا محمد العلي البار ومر اللهم صل على سيدنا مولانا محمد العلي وصحبه وبارك وسلم أما بعد علوم دین دو قسم کا ہے, ایک علم دین جو ہے وہ ظاہر ہے, علم ظاہر اس کو کہتے ہیں, اور ایک علم دین باطنی ہے, اس کو علم باطنی کہتے ہیں. ان دونوں علوم کا تعلق جو ہے وہ دین سے ہے, چاہے ظاہر کا علم ہو چاہے باطنی کا علم ہو. ظاہر کے علم کے اندر علم قرآن ہے, علم تجوید ہے, علم تفسیر ہے, اور اس طرح علم حدیث ہے, علم فقہ ہے. یہ سب چیزیں جو ہیں ظاہر علوم کے اندر ہیں, اس کو علم ظاہر کہتے ہیں. سیکھتے ہیں لوگ, علوم میں جاتے ہیں سیکھتے ہیں, علماء کرام بنتے ہیں, مختلف مختلف علوم کے اندر تربیت حاصل کرتے ہیں, مقام حاصل کرتے ہیں, دین کی خدمت کرتے ہیں. اسی طرح علم باطن ہے. علم باطن جو ہے اس کی جو درسگاہ ہے اس کو خانقاہ کہا جاتا ہے. یہ باطن کا علم ہے, اور ان دونوں علم جو ہیں ضروری ہیں, علم ظاہری اور علم باطن بھی. ان کا تعلق جو ہے ایک دوسرے سے ایسا ہے جیسے کہ جسم اور روح کا. جسم ہو روح نہ ہو تو پھر قبرستان ہی ہے, دوسری جگہ تو کوئی نہیں. روح نکل جائے تو پھر کہتے نکالو اس کو, رکھو پھر گھڑے میں ڈالو, اس کی قیمت ہے کچھ؟ اسی طرح علم ظاہر کی قیمت اس وقت ہوگی جب اس میں روح ہوگی, علم باطن ہوگا. تو علم باطن بھی ضروری ہے اور علم ظاہر بھی ظروری ہے. باطن کے لیے علم ظاہر ضروری ہے کیونکہ یہ اصول سارے جو ہوں گے وہ شریعت اور سنت کے علوم ظاہر سے انسان اخذ کرے گا, قرآن اور شریعت کے اندر ہی ہوں گے وہ سارے. اگر وہ قرآن اور شریعت کے خلاف کوئی باطن کرتا ہے وہ تو فراڈ ہے, دھوکہ ہے, جادوگری ہے, ایسا علم باطن ہو ہی نہیں سکتا. یہ بھی ایک بہت بڑا سمجھنے کی بات ہے کہ بھائی ہمیں کیا ضرورت ہے, ہم تو بس اولیاء اللہ ہیں, ہم تو ولی اللہ ہیں, ہم تو ہمیں ضرورت نہیں, ہم ہمارا دل جو کہتا ہے ہم کر لیتے ہیں. بالکل نہیں. ایک انچ ایک بال برابر بھی انسان, ایک بال برابر بھی انسان اگر کسی مقام پر ہو علم باطن کے, اس نے شریعت کے خلاف کام کیا, سنت کے خلاف کام کیا, وہ سب سے بڑا جادوگر ہے. چاہے کتنے کرامت دکھا رہا ہے, کرشمے دکھا رہا ہے, ہوا میں اڑ رہا ہے, اور جناب اللہ وہ بڑے بڑے کام کر رہا ہے آج کل یہ ہوتے ہیں جیسے, تو یہ ایک وہی لوگ دھوکہ کھائیں گے, وہی لوگ دھوکہ کھا جاتے ہیں جو کمزور ہیں, دین کے عمل کرنے پر کمزور ہیں, نمازیں کمزور ہیں, اور دقیانوسی ہے, عقیدے کمزور ہیں. تو فوراً وہ نہیں آئی تو بہت پہنچا ہوا ہے, اس کو کیا کہتے ہیں پہنچا ہوا ہے, بھائی کیا پہنچا ہوا ہے, اس نے یہ کام کر دیا, فلاں کر دیا, یہ کر دیا. بالکل نہیں. علم باطن کے لیے ترقی اگر انسان کی ہو جائے اور اللہ تعالیٰ اس کو کوئی مقام عطا فرما دیتے ہیں تو اس کے لیے لازم بھی نہیں ہے, بالکل نہیں ہے کہ وہ آدمی اپنے کش اور کرامات سے پچھانا جائے. بالکل نہیں, بالکل نہیں. بلکہ ہمارے یہاں نقشبندی سلسلے میں تو کہا جاتا ہے کہ ہم لوگ نقشبندی مشائخ جو ہیں بڑے بزرگ جو ہیں کہتے ہیں ہم تو اپنی کرامات کو ایسے چھپاتے ہیں جیسے کنواری لڑکی اپنے حیض کو چھپاتی ہے. عجیب مثال دیا دیکھیں, کہتے شرم آتی ہے, میں تو بتا کتنی شرم آتی ہے نا جوان لڑکی کو. کہتے اس طرح ہمارے ہاں تو اتنا احتیاط اور اتنی شرم محسوس کرتے ہیں کہ ہم کوئی چیز اپنی ظاہر کریں کہ دیکھو جی لوگوں کو پتہ چلے ہم یہ کرامت ہے اور لوگ متاثر ہمارے سے ہوں. نہیں, نقشبندی کہتے ہیں ہمارے پاس تو ایک ہی چیز ہے, کسی نے متاثر ہونا ہے تو ہو, نہیں ہونا تو نہ ہو, اور وہ کیا ہے؟ نبی اکرم کی سنت شریف, ایک ہاتھ میں قرآن اور دوسرے ہاتھ میں سنت, بس. اور کوئی نہ ہمارے پاس کرامت ہے, نہ کشف ہے, نہ کوئی دکھانے والی چیز ہے, نہ کوئی بڑگے ماننے والی چیز ہے, کچھ نہیں, کچھ تعلق نہیں سے, نہ ہی کوئی پریس کرنا ہے کس کو یہ یقین دلانا ہے میں بزرگ ہوں, مجھے بزرگ سمجھو, میری ادب کرو, میرا فلاں کرو, یہ اور جناب اللہ مجھے نظرانے دو, مجھے پیسے دو. یہ ہمارے یہاں نقشبندی سلسلے میں تو ہے ہی نہیں, باقی اور جگہ بھی ایسی ہے الحمدللہ. تو یہ ہے علم دین اور علم ظاہر علم باطن. مضمون دوسرا ہے جو ذہن میں اس وقت میرے آیا ہے وہ عرض کرنا چاہتا ہوں. تو یہ دونوں علوم جو ہیں ایک تعلم سے سیکھتے ہیں اور علم باطن خانقاہوں سے سیکھا جاتا ہے. آج کل خانقاہی کا ماحول تو اتنا کم ہو گیا کہ اب تو شیخ کو جا کے دکانوں پہ سکھانا پڑتا ہے, دکانوں پر جا کے تربیت دینی پڑتی ہے, کسی کو سڑکوں پہ دینی پڑتی ہے, کسی کو کہیں پکڑنا پڑتا ہے. تو اب تو یہ معاملہ ہو کہ وہ خانقاہ میں آ کے بھی ان کو ٹائم نہیں ہے خانقاہ میں آنے کا, بیچارہ اکیلا شیخ بیٹھ رہتا ہے خانقاہ میں. کوئی ہے نہیں, الحمدللہ جہاں خانقاہ اللہ بنا دیتا ہے پھر وہ آباد بھی ہوتی ہیں, چلتی ہیں. ایسی بات نہیں چلتی ہیں, اسی طرح چلتی ہیں جیسے دار روم چلتے ہیں اور اسٹوڈنٹ بھیجتے ہیں. آپ دیکھیں یہاں کہاں تھا, کوئی پڑھائی نہیں تھی, بس ایک مدرسہ کھلا, کھلتے کھلتے کیا رنگ جم گیا ہے علوم کا, دیکھا آپ نے. اسی طرح کسی نے یہاں ایک خانقاہ کھول لی, خانقاہ کھولتے کھولتے پورے رنگ کے اندر ماشاء اللہ خانقاہ کا رنگ چڑھ گیا. تو یہ ہے اللہ کی دین پھیلتا ہے نا, اس یہ دین کی چیزیں ہیں, شعبے ہیں. تو جب دین کے لیے آپ کو کام کریں گے تو کوئی نہیں پھیلے گا, خود ہی پھیلے گا. تو اللہ کا دین ہے, اللہ نے پھیلانا ہے دین. یہ دونوں چیزیں بہت اہم ہیں, کون کون سی؟ دارالعلوم اور خانقاہ, دونوں کی تربیت. جو علم ہم نے حاصل کرنا ہے اسی طرف انسان رخ کرتے ہیں. اب ان دونوں میں علم حاصل کرنے والے بہت لوگ ہیں, آج بھی لوگ حاصل کر رہے ہیں, ہم بھی طالب علم ہیں, میں بھی طالب علم ہوں, آپ بھی طالب علم ہیں, ہم سب لگے ہوئے ہیں. ہم جو ہیں اس وقت سارے اسٹوڈنٹ بیٹھے ہیں, میں بھی آپ کے ساتھ, ہم علم باتیں کے اسٹوڈنٹ ہیں ظاہر ہے. یہ خانقاہ بنی ہے اس وقت اللہ کے فضل سے, تو کنورٹ ہو گئی ایک دم مغرب کے بعد, یہ خانقاہ بن گئی. تو یہ باتیں ہونی شروع ہو گئی وہاں پہ. سارے جو لوگ ہیں آپ علم باطن کے حصول کے لیے ہیں, حاصل کرنے کے لیے ہیں کہ ہم علم باطن حاصل کریں. اس کے لیے کوئی شرط نہیں ہے کہ بچہ ہو, تعلوم میں جانے کے بچوں ایج ہوتی ہے نا, 16 سال کا بھیج دو, لیکن یہاں کیا 90 سال کا بھی آ جائے گا وہ بھی اسٹوڈنٹ بن جاتا ہے. وہ بھی اسٹوڈنٹ بن جاتا ہے اور وہ بھی اس طرح فیض حاصل کرتا ہے اللہ کے فضل سے کہ جیسے کہ کوئی جوان آدمی حاصل کرتا ہے. تو یہاں کوئی ایج کا ڈفرینس نہیں ہے, یہاں ایک چیز بس اللہ کا فضل چاہیے, جس پہ اللہ اپنا کرم فرما دے وہ اسٹوڈنٹ بن جاتا ہے اور وہ اس طرف رخ کرتا ہے اور وہ علم کو حاصل کرتا ہے. بہت بڑا علم ہے علم باطن. علم باطن کہتے ہیں, علم معرفت کہتے ہیں, علم لدنی کہتے ہیں, علم عرفان کہتے ہیں, علم تصوف کہتے ہیں, علم تزکیہ کہتے ہیں, کتنے نام ہیں اس کے دیکھیے. جی علم ہے. تو اب یہ ہے دیکھنے کی بات کہ یہ چل رہا ہے سلسلہ, قیامت تک چلے گا. بھائی ایک دارالعلوم میں آدمی جاتا ہے پڑھنے کے لیے, آپ دیکھیں کتنے اسٹوڈنٹ ہوتے ہیں, کتنے بن جاتے ہیں, لیکن ان میں سے آپ دیکھیں ایک آدھی چمکتا ہے. اب آپ ہسٹری دیکھیں تعلیم علموں کی, چل رہی ہے قیامت سے, صحابہ کرام سے لے کے اب تک چل رہی ہے, کتنے کتنے بڑے اسٹوڈنٹ آئے ہوں گے, کتنے کتنے تعلیم حاصل کی ہوگی, ایک ہی درس گاہوں میں بیٹھے ہوں گے ہزاروں لوگ تعلیم حاصل کر چکے ہوں گے اور علم حاصل کیا ہوگا. علم لدنی میں بھی ایسی ہے. تو مجھے بتائیں کتنے لوگوں کا نام علم امام بخاری ہے, کتنوں کا نام ابو حنیفہ ہے, کتنوں کا نام امام مالک ہے, کتنوں کا نام امام شافعی ہے, کتنوں کا نام امام احمد ہے, مجھے بتائیں. وہ تو ایک ہی ہیں, ہے نا. تو ان کے ساتھ کتنے لوگوں نے حاصل کیا ہوگا, وہی قرآن, وہی فقہ, وہی حدیث, وہی اشتا علم لدنی میں ہے. کتنے لوگ معین چشتی ہیں, کتنے عبد القادر جیلانی رحمۃ اللہ علیہ, ہمیں بتائیں کتنے لوگ ہیں, कितने मुजद्दुलसानी रहमत अल्लाह बने, कितने वाकिब अल्लाह बने, इलमे दुनिया के स्टूडेंट हैं ना सारे, तो सब ने किया। खानकाओं में हज़ारों लाखों मुरीद होते हैं इंसान के, हज़ारों मुरीद होते हैं, लेकिन उनमें कितने लोग हैं जो अल्हम्दुलिल्लाह जिनके नाम रोशन हो जाते हैं, है ना ऐसे। तो ये क्या वजह है इसकी कि भाई बना वक्त में तो इमाम बुखारी एक ही बना, बना तो एक ही बना, अबू हनीफा एक बना, इमाम हम्बल एक बना, इसी तरह इस तरह भी इलमे बातिन के अंदर भी इसी तरह नाम एक ही नज़र आता है जो चमकते सितारे हैं माशाल्लाह, जिनको लोगों ने फॉलो किया, गुरूज तक पहुँचे, ऊँचे तक पहुँचे। अब ये क्लास है ना, स्टूडेंट है ना हम तो, माशाल्लाह, समझ आ रही बात मेरी, ऐसी ही होती बातें। तो ये क्या वजह है इसकी भाई, किस चीज़ ने इनको चमकाया? जहर है, सबसे पहली चीज़ तो जो अल्लाह का फजल है, उसके बाद तो काम नहीं हो सकता। लेकिन अल्लाह भी कभी कानून बनाए, अल्लाह ताला ने खुद ही चाहे तो कुछ कर दे, लेकिन उसने भी कानून बनाए, उसने भी सबब असबाब बनाए, उसने भी ये कहा है कि भाई जो मेरे रसूल के मुताबिक काम करेगा तो फिर मेरा फजल भी काम करेगी। जैसे हमारे हज़रत फरमाते थे कि भाई अगर तुम मेहनत करोगे तो रहमत आएगी, अल्लाह की रहमत उस वक्त आती है जो इंसान मेहनत करता है। आप घर बैठ रहे थे, बस नहीं क्या जाना फला वाला, नहीं आपने कदम उठाया, गाड़ी उठाई, चले फिरे, कुछ कुर्बानी दी, आए तो अल्लाह की रहमत ने आपको दबोच लिया। हम हिम्मत करते हैं रहमत आ जाती, हम घर बैठ रहे हैं रहमत आ जाए, तो अल्लाह के सुरू में से चीज़ नहीं है। तो अल्लाह की फजल भी इसी वक्त आया जब आए, तो वजह क्या है इसमें जो अल्हम्दुलिल्लाह एक बनता है लाखों में, हज़ारों में एक कामयाब होता है, हज़ारों में एक दृश्य सुनता सितारा बन जाता है, लोग उसको फॉलो करते हैं, अल्लाह ताला हमें भी उसमें से बना दे, हम भी ऐसे बन जाएं कि अल्हम्दुलिल्लाह कि अल्लाह ताला हमें भी ऐसे लोगों को फैज़ हमारे सीने पहुँचे। देखिए एक बात है, सोचने वाली बात है यार, मैं तो एक बात का कायल हूँ, काम करो तो पूरा करो, नहीं बस अधूरे काम में ना इधर का आदमी रहता है ना उधर का। अगर कोई लाइन पकड़नी है, जैसे अब आप इलम सीखने गए तो मेहनत करो, एक लाइन पकड़ लो, फिर ये नहीं सोचना इधर उधर, फिर पूरा माशाल्लाह फिका भी पढ़ना है, हदीस भी पढ़नी है, सब कुछ पढ़ना है। जिससे अब इस लाइन में हम आ गए, तब हमें यह है कि फ़ायदा किया, हम अल्लाह के हजूर में दाखिल भी हों, जाएँ सामने खड़ों और फिर बंदर के बंदर वाना हिसाब ना किताब। अल्लाह ताला कहेगा इतनी बड़ी लाइन के तू दाखिल हुआ, इतने बड़े मदरसे में तुझे दाखिला मिला, और तू बगल फिर वैसे की वैसे मेरे पास आ गए। तो एक कसूर तो याद रख, अगर काम करना है ये दुनिया में करते हैं, अगर हमने कंस्ट्रक्शन का काम ले लिया ना, देखें आप उसमें पूरा जोर लगा देंगे, पूरा काम हमें ना 3 महीने में आ जाएगा। मकान कैसे खरीदते हैं, कैसे बेचते हैं, कौन सा मिस्त्री कहाँ है, प्लास्टर कहाँ से होता है, और इलेक्ट्रिसिटी कहाँ चलती है, मास्टर बन जाएगा। क्यों, कुछ उसने कह लिया कि भाई मेरे ये काम है बस, तो मैं इसी काम पर लगूंगा, ऐसे होता है ना, जो कोई प्रोफेशनल करता है। इसे जो इल्म दीन है, इसमें हमने अब दाखिला ले लिया, अब ये कोई नाकाम स्टूडेंट होना यार ये तो कोई बात नहीं बनती। इसमें तो फिर बहुत आदमी सीरियस कदम उठाए और यही कि भाई हम इसमें हासिल करके जाएं, दुनिया से जाएं तो अपनी को मेहनत ऐसी करके जाएं कि भाई यहाँ से खाली हाथ आदमी ना जाए। अब ये क्या जी, तीतर बटेरे कभी आ गए कभी छोड़ दिया, कोई कुछ पता है किस चीज़ का, कभी कुछ नहीं पता, बस जिक्र ही जी करते हैं बस, ये है ये तो यार बात नहीं, ये तो ये है कि ना इधर के ना उधर के, ना इधर काम कर रहे हैं ना उधर काम कर रहे हैं। यही चीज़ एक जहन में मेरे जो अपने लिए मैंने मुंतखब की थी सोचते हुए कि ये मजमून मेरे जहन में आया कि आखिर वो कौन लोग थे जिसने जिनको इमाम बुखारी बना दिया, अबू हनीफा बन गए, वो क्या मेहनत थी, क्वेश्चन मार्क्स। मेरी बात समझ आ रही है आपको, सही है ना, जाना है हाथ खड़ा कर देंगे, ये क्लास समझने वाली बात है। क्या चीज़ थी, क्योंकि अब हमें स्टूडेंट हमने पूरा काम करना है कि हम इस दुनिया से जाएँ, जो लाइन हमें पढ़ी है तसव्वुफ की, अल्हम्दुलिल्लाह बुलंद मुकाम पे उठा करते हैं, पता चले कि भाई माशाल्लाह मेहनत करके आया है, बातिन इसका साफ हो चुका है, और अल्लाह के कुर्ब इसने दुनिया में हासिल कर लिया था। और जो उसको मैंने दाखिल किया था इस क्लास के अंदर, ये बैठता था जिक्र में बैठता था, हफ्ते में एक दफ़ा बैठता था चलो, लेकिन बड़े खलूस से बैठता था, दिल के साथ बैठता था, दर्द के साथ बैठता था, कच्ची लेके ही उठेंगे यहाँ से, जाएंगे नहीं जाएंगे तो बस अब अल्लाह ताला तेरे दर पे बैठे हैं, खाली जाना ही नहीं है, तुमने भेजा हम तो उठेंगे नहीं। इतनी इस बात इंसान के अंदर होनी चाहिए, जैसे अब हम यहाँ आए इसमें भी देखें ना, शौक शौक इतना बुलंद हो अल्हम्दुलिल्लाह, हाँ यार जिक्र किधर यार, नहीं इतना शौक शो मैं खानकाहों के माहौलों को मैंने देखा है कि किस तरह लोग अल्लाह के जिक्र पर मिलों दूर से देहाती लोग आते थे अल्हम्दुलिल्लाह, शौक शौक से फटे होते थे, जाएंगे अपने हजरत का दीदार करेंगे, बैठेंगे, अल्लाह का नाम लेंगे, रात वहाँ गुजारेंगे माशाल्लाह, फिर सुबह का मराकबा होगा, मराकबा फिर जनाब उसमें जिक्र होगा हमारा दो दो घंटे का, ये एक पैलान और इतनी खुशी की अल्लाह कितनी बड़ी चीज़ दे रहा है। सुबह से इंतज़ार होता था उसका, एक दिन से पहले इंतज़ार शुरू होना, ये शौक शौक इंसान के अंदर ये उस वक्त पैदा होगा कि इंसान जब अल्लाह से दुआएं करेगा अल्लाह ताला कि मैं ये बहुत बड़ी चीज़ है मुझे तो जिसमें मैंने जाना है, और इसका अंजाम जो है हमने क्या हासिल करना है, इसका अंजाम क्या है, बड़ा ग्रेट अंजाम है इसका, बहुत बड़ा अंजाम है, मौत से लेके आलम तक हशर तक मैदान क्लियर मिलता चला जाता है, कोई अजाब नहीं, कोई अजाब नहीं, कोई अजाब नहीं, कोई ये ऐसा है जिसमें कामयाब हो जाता है, इस इल्म में कामयाब हो ऐसा है। आओ ये यहाँ अपनी मर्जी चला जाए कुछ, तो यहाँ भी जूते उधर भी जूते आगे भी जूते, क्या फायदा। तो पहली चीज़ तो ये कर लें भाई, जिस काम पे लगे हैं उसको मुस्तैद कर से कोशिश करें हम, इसको हमने इस मंजिल को हासिल करना ही है, ठीक है, करना चाहिए ना। अब ये है क्या, 100 में से एक आदमी कैसे, लाखों में से एक आदमी कैसे बनता है, क्या चीज़ थी उनमें, क्या क्या एक अल्लाह का उन पर क्या करम था, और उन्होंने किस तरह मेहनत की इस पर। अब ये कि इमाम बुखारी के साथ जो और उनकी क्लास फेलो होंगे क्या उनको नहीं आता पढ़ना, उनके उस्ताद, उनके भी तो उस्ताद वही थे, वही हदीसें पढ़ते थे, वही सब कुछ करते थे, बताया ना। अबू हनीफा क्या बात थी, ये क्यों इमाम मालिक, इमाम शाफी, इमाम अहमद, इमाम हम्बल, वो लोग हैं जिनके नाम क़यामत तक रोशन रहेंगे माशाल्लाह, खुद भी रोशन लिया और एक पीछे ग्रुप भी बना दिया, हम्बली, शाफी, ये मालिकी, ये हनीफ है ना, फख्र से कहते हैं, करोड़ों करोड़ों इंसान जा रहे हैं, क्या बात थी। इसमें भाई हदीस है, इन्होंने हदीसों पे अमल किया था, तालिबे हुए ना तो उन्होंने रसूल को देखा कि मैं अब पढ़ने जा रहा हूँ और कैसे पढ़ना चाहिए, इसमें क्या चीज़ है जिस पे हम इसके लिए ज़रूरी है, तालीम के लिए किताबें भी हैं, बाकी चीज़ें भी हैं, स्लेट भी है, कापी भी है, टीचर भी, चीज़ क्या असर इससे पता चलता है हदीस से और कुरान से, क्योंकि मौलाना आज़म जो थे वो तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात ग्रामी थी, तो वो तो बताया हुआ उन्होंने कि भाई इसके लिए ये काम करना अगर तुमने चमकने और कामयाब होना है, बताया होगा या नहीं बताया होगा। अबू सईद खुदरी रहमतुल्लाह ताला ने एक हदीस बयान फरमाते हैं, तो मैं छोटे छोटे, क्योंकि ये तो बहुत लंबा टॉपिक है, हमें जिक्र भी करना है, मैं एक हिंट से दूंगा थोड़े थोड़े। अबू सईद खुदरी रहमतुल्लाह ताला ने इरशाद फरमाते हैं कि नबी ने इरशाद फरमाया कि देखो भाई, जब तुम इल्म हासिल करने जाओ तो एक चीज़ का खास ख्याल रखना, ये मैं मफहूम बता रहा हूँ हदीस फैला के, एक चीज़ का ख़ास ख्याल, जब तालीम किसी चीज़ इल्म हास इल्म दीन या ज़ाहिर हो या ऊँचा बोलो, बात समझ रहे हैं बात मेरी, दोनों उलूम के रसूल एक ही हैं, फ़र्क कोई नहीं है, बिल्कुल एक रसूल है दोनों का, जब इल्म हासिल करने जाओ तो क्या करो, एक चीज़ का ख्याल रखना कि जिस जगह और जिस शख्स से तुम इल्म हासिल कर रहे हो उससे खाकसारी बर्ताव करना, खाकसारी ये लफ्ज है हदीस का, क्या मिट जाना, अल्हम्दुलिल्लाह अपने उस्ताद के आगे क्या हो जाना, खाक बन जाना, खाकसारी कहते हैं इंतहाई अजीब तवाज़ अख्तियार कर लेना, मिट जाना, ये है नबी करीम का स्टूडेंट को नसीहत। जिन्होंने इसको कबूल कर लिया वो बुखारी बन गए, अबू हनीफा बन गए, इमाम मालिक बन गए, इन यसफिलों को ये बता रहा हूँ, ये एक असूल सबसे बुनियादी असूल है किसी इलम को हासिल करने का। हजरत अली करमुल्लाह वजह मैं वो जो बड़े बड़े हस्तियों की कॉल पेश करता हूँ, ये इनका मुकाम ये है इलम की दुनिया के अंदर की, जैसे एक हदीस है कि अल्लाह के नबी ने कि मदीनतुल इल्म हूँ, मैं मदीने का शहर हूँ, ये क्या है बाबुल इल्म है, जो भी जाएगा शहर के अंदर दरवाजे से जाएगा ना, दरवाजे से होके जाएगा, इतना बड़ा मुकाम है हज़रत अली करमुल्लाह वजह का। वो क्या फरमाते हैं, फरमाते हैं कि भाई देखो, जब तुम इल्म सीखने जाओ किसी के पास तो याद रखना तुम गुलाम हो, गुलाम हो, चाहे तो वो तुम्हें बेच दे, चाहे तुम्हें आज़ाद कर दे, चाहे तुम्हें गुलाम बन के रखे, हर हालत में तुम उसको कबूल करोगे, कितनी बड़ी बात आप देखें कि गुलाम किया, पहला खाकसार और दूसरा कॉल क्या मिलता है कि बिल्कुल गुलाम होता है स्टूडेंट, इस इंतहा दर्जे का जो गुलाम की क्या हैसियत है और उसकी पोजीशन भी बता दें कि तेरे अख्तियार में कोई चीज नहीं है, चाहे बेचे चाहे तुझे रखे या तुझे जनाब फरोख्त कर दे या आजाद कर दे, ये उसकी मर्जी पर है। गोया कि जो टीचर उस्ताद जिस तरह भी तुम्हारे साथ ट्रीट करे, तुम्हारे जहन में तुम्हारे वजूद में तुम्हारे ख्यालों में तुम्हारे तस्वर में नागवारी का तो तस्वर भी नहीं गुजरना चाहिए, ख्याल भी ना गुजरे, तस्वर भी ना, झलकी भी ना आए, बल्कि हर चीज में राहत महसूस करे तालिब इलम। कितनी भी दुश्वारियाँ आएँ, कितनी मुश्किलात आएँ, कितनी झाड़ें पड़ें, जो कुछ भी हो, लेकिन वो गुलाम वाली हैसियत है, जैसे गुलाम होते हैं ना आदमी, क्या होता है आजकल तो गुलाम नहीं है, नौकर उनके साथ भी गुलाम वाला सलूक होता है, मार देते हैं, थप्पड़ मारते हैं, इधर जा, शाम है रात है, ये काम करना है फलां करना है, गुलाम की तो कोई हैसियत नहीं थी, खरीदा हुआ था। तो अब ये एक तालिबे की हैसियत हो जाती है कि उस वो बिक जाता है, उसकी मिजाज बस कहा कि 3 बजे क्लास लगी, 3 बजे आ रहा है, उसने कहा 4 बजे जिक्र होगा, आज फला होगा, आज फला दिन होगा, जिक्र है फला, किसी चीज़ के भी ये नहीं कि सफाई पेश करनी पड़े, जैसे आजकल करनी पड़ती है अपने मुरीदों को, कुछ बात तक समझाओ ना फिर सफाई पेश करो, जी मैंने ये बात इसलिए की थी आपको जनाब नाराज ना हो जाना क्योंकि पीछे निकलना जाना, आज खुद किसी को डांट दो या कुछ बात कर दो फिर सफाई भी पेश करो कि जी मेरे कहने का मतलब ये था, मैंने आपको इसलिए कहा, और फिर बार बार बताओ, जिसके लिए अदब बहुत ज़रूरी है। कितना फ़र्क है, लाखों में करोड़ों में इंसान एक बनता है, ऐसी बुनियादी चीज़ है अदब, हर आदमी नहीं पैदा होता, ये मुश्किल भी नहीं है, जब है तो अल्हम्दुलिल्लाह, अल्लाह से जब दुआ इस्तेसाब करता है अल्लाह सीने को खोल देता है अदब के लिए। हत अली करमल्ला अब्दुल्ला बिन अब्बास बहुत बड़ी फकीह हैं, इनका एक मुकाम है सहाबा में, उलमा कराम जानते हैं मुझसे ज़्यादा, बहुत बड़ा मुकाम है अब्दुल्ला बिन अब्बास का, क्या बात है, और सारे सहाबी भी थे, इनका क्या अंदाज था, इनका अंदाज ये था कि एक दफ़ा एक मसला एक हदीस पूछनी थी किसी सहाबी से, मैं बता रहा हूँ एक सहाबी से मसला पूछना था, और ये अहले बैत में से है, अहले रसूल में से है, उनके चचा के बेटे इब्न अब्बास रज़ी अल्लाह ताला बड़े मुकाम के सारे सहाबा इज्जत करते थे, खानदान रसूल है सल्लल्लाहु अलैहि वसल्लम, पता चला कि फला 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 मुकाम पर एक सहाबी हैं, उनके पास ये हदीस है, उनसे मिलेगा, सफर अख्तियार किया, मीनों दूर चलते रहे चलते रहे, पता ही आपको खजूर पानी भी मुश्किल से मिलता था, लंबा चौड़ा सफर अख्तियार किया, पहुँचे जब उस शहर में पहुँचे तो सख्त दोपहर, आपको पता है आजकल हाजी गेम से पूछे फ़ोन करके भी कैसी गर्मी है, तो आजकल तो गर्मी एयर कंडीशन वाली है, अल्लाह अकबर, वहाँ तो ज़मीन और आसमान तपता था, झाड़ी भी नहीं जिसमें आदमी छुप के बैठ जाता हो, सोचने वाली बात है दोस्तों, आज उनके नाम जो रोशन है ना, किस वजह से इतना बड़ा फ़िकी जो मुकाम मिला है अब्दुल्ला बिन अब्बास को, हर सहाबी मान जाता था उनकी बात, और अब तक उनके कॉल चलते हैं, इतना मुकाम है, बड़े बड़े सहाबी उनसे पूछने आते थे अब्दुल्ला बिन अब्बास। दो चीज़ें पेश करता हूँ जो जहन में सुख मिले आ रही, पहले गए और जनाब जाने के बाद देखा सख्त दोपहर थी, दुनिया सोई होती है दोपहर में, तो वहाँ कौन उठता ही कोई नहीं, इतनी हवाएं चलती हैं, सहरा होती है, समूम चलती है, आदमी छुलसा देती है वहाँ की हवा, अल्लाह कुर्बान जाए इनकी इल्म सीखने पर, उनकी तालिब इल्मी पर, गए दोपहर का वक्त था, कब क्या करूँ, बस दरवाजे पर बैठे, हालांकि दरवाज़ा खटखटा देते, अंदर बिठाया भी जाता, उनकी खिदमत भी की जाती, साहबी उनको आपको भी बिठाते, उनको आंखों में बिठाते, लेकिन क्या नहीं, उन्होंने कुछ नहीं किया, बैठे अब इंतज़ार कर रहे हैं, शाम ढले शाम हो, असर का वक्त हो, फिर ढलने के बाद शाम असर का वक्त होता है, ठंडे उसमें पड़ी जाती है, तब ये निकले तो फिर मैं उनसे मसला पूछूंगी, मसला पूछ लिया, हदीस पूछने आया, बैठे रहे, आखिर वही हुआ जब शाम हो गई, निकल देखा वो बैठे, बड़े हैरान कहते हैं तुम कब आए, और झूठ तो नहीं बोल सकते, कह मैं तो फला वक्त आया था, वो हैरान हो गए, क्या है खानदान रसूल, तूने ये क्या किया, खुदा के वास्ते तूने गुंडी खड़ा थी, तू मुझे आवाज़ तो मारता, तो इस तरह बैठा रहा, इतनी सख्त तेज लोगों के अंदर तू बैठा रहा, तो उन्होंने कहा कि आप उस्ताद हैं और मैं तालिब इल्म हूँ, मुझे जेब नहीं देता कि मैं आपको तकलीफ देता, मैं आपसे इल्म सीखने आया, عبداللہ بن نواز کہتے ہیں جی ایک مسئلہ میں نے پوچھنا تھا حضرت عمر رضی اللہ تعالیٰ عنہ سے. ادب کا تقاضا میرا یہ تھا کہ میں جاتا تھا, پھر میرے میں سمجھتا تھا کہ میں مجھ سے بے ادبی ہو جائے گی, اندازے لگ رہے ہیں. عبداللہ بن حضرت عمر سے عبداللہ بن عباس کہہ رہے ہیں کہ میں قریب جاتا تھا, 2 سال کہتے ہیں اس طرح گزرے میرے, اللہ ہو 2 سال, اور مجھے ضرورت نہیں ہوئی کہ میں بے ادبی مجھ سے نہ ہو جائے کس سلسلے میں. یوں کھلتے نا منہ ہم تو ایسا کہ استاد بیٹھو تو ہم منہ کھولتے ہیں, اور آج کل تو استاد ساتھ ہوتا ہے, بیچارہ استاد نے پڑھایا, پہلا قاعدہ پڑھایا اس نے, صرف نحو پڑھایا, اب وہ چلے گئے بخاری میں, تھا ان کے سامنے ایسے گزر رہے ہیں, کیونکہ وہ تو چھوٹے درجے کے استاد ہیں, ہم تو بخاری میں اس وقت امام کو صحیح بتا رہا ہوں طالب علم بات, اتنے ہم برداشت نہیں کر سکتے. آج معاملہ یہ ہے تو نکلنے کے بعد ہوگا کیا, وہ سگریٹ نہیں پئیں گے نا, پھر چیٹیں مارتے پھریں گے نا, پھر کیا کرنا. انہوں نے میں نے بتایا کہ کامیابی کا راز جو ہے, جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرما دیا, خاکساری ہے, غلامی ہے, تابع داری ہے, یہ ادب ہے. ایسے اتنے بزرگوں کا با ادب با نصیب, بے ادب بے نصیب, ساری زندگی بیٹھے رہو, ایک ایک لاکھ تو ذکر کرتے رہو, ملنا کچھ بھی نہیں. جس میں خوف اور ڈر اور لرزہ پیدا ہو گیا, یہ میں علم وہ سیکھ رہا ہوں, یہ علم لدی ہے, علم معرفت ہے, عرفان ہے, اور یہ میرا ٹیچر ہے, اور یہ ڈائریکٹلی اللہ تعالیٰ نے اس کے دل میں اتنا خوف اتنا ادب آ گیا, سبحان اللہ, علوم کھلنے شروع ہو جاتے ہیں, بغیر بتائے کھلتے ہیں. آج تو کون کس طرح پوچھتا, یہ فقدان ہو گیا. کہتے الرجال کہتے ہیں اس زمانے کو, قیامت کی نشانی ہے, مسجدیں بھری ہوں گی, دار العلوم بھرے ہوں گے, اور اللہ والوں کی دھوم ہوگی. جس کو دیکھو آج پیر پیر ہو گئے, مطلب آج تو یہ مرید کم پیر زیادہ ہیں, بہت تماشا ہوگا, شوق ہوگا لوگوں کو پیر بننے کا, اپنی اپنی لائنیں چھوڑ کے, حدیثوں کو لائن چھوڑ کے, فقہ کی لائن چھوڑ کے پڑھا رہے ہیں فقہ حدیث, نہیں ہم بھی شیخ, ہم بھی پیر, کیونکہ اس میں دنیا جو نظر آتی ہے اس میں زیادہ لوگ جو نظر آتا ہے. حالانکہ جس کام پہ تمہیں اللہ پاک نے لگایا اس کام پہ لگو, نہ کوئی اس میں مجاہدہ کیا, نہ کسی کے پاس گئے, نہ کوئی سفر کیا, یہ تو لائنیں سارے مجاہدے کی ہے, یہ تو سفر کی لائن ہے, مجاہدوں کی لائن ہے, گھومنے پھرنے کی لائن ہے. مجھ جیسا عاجز ناکار کتا انسان جو جاہل آدمی ہے, اس کو بھی اللہ نے خوب رگڑے نکلایا صرف ایک نام لینے کے لیے, نہ میں شیخ ہوں, نہ میں ولی ہوں, نہ میں کچھ بھی نہیں ہوں, صرف ایک نام لینے کی قدر پہ جو میرا ٹیٹ کی نا اڑیا. اللہ تعالیٰ نے کیسے نام سیکھتے ہیں بیٹا, بڑا شوق تجھے پیدا ہو گیا انگلینڈ میں بیٹھ کے, جی میں نے اللہ کا نام سیکھنا ہے, اس طرح سیکھتے ہیں نام, پورا جسم چھالوں سے بڑھ جاتا تھا. نہیں پھر بھی حق ادا نہیں کیا اپنے استاد کا, میں نے بتا رہا ہوں نا آپ کو خدا کی قسم, میں بالکل ایک سرے کے برابر, ایک تنکے کے برابر ہے جتنی میں, ٹھیک ہے کچھ نہیں, بے ادبی رہ جاتے ہیں, بالکل احساس یہی ہے. لیکن اللہ تعالیٰ نے کہا تجھے تو سیکھنا, دیکھ اس طرح سیکھتے ہیں نام. تو اس زمانے کے لوگوں نے نام سیکھو گے بھائی, اللہ کا نام سیکھنا, یہ تو آپ علی با سیکھ رہے ہیں, جو اللہ سیکھے دل کے اندر وہ کیا کام ہوگا اس کا, یہ وہ جو علوم حاصل کر رہے ہیں ان کی میں باتیں آپ کو بتا رہا ہوں. ابن عباس رضی اللہ تعالیٰ نے ضرورت نہیں ہوئے, 2 سال کے بعد کہتے ہیں حج کے مقام پر مجھے جو موقع ملا تو میں نے عرض کر دیا, تو حضرت عمر نے عجیب انداز سے دیکھا, کہتا ہوں پوچھا کیوں نہیں مجھ سے, کیونکہ وہ تو بیگانو استاد جو ہوگا, جو ٹیچر جو ہوگا, جو آپ کا شیخ ہوگا, وہ طالب ادب نہیں ہے, اس کو کیا ضرورت اس کا ادب کرے, یا ادب آ کے اس کے آ کے گھٹنے ٹیکے, اس کے سجدے کرے, اس کا ہاتھ چومے, اس کے پاؤں. ہمارے آج یہ رواج ہو گیا ہے کہ مرید سمجھتا ہے کہ جب میں ادب کروں گا تو اس کے قریب ہو جاؤں گا, استغفر اللہ, یہ بھی ختم. ادب کرنا ہے, سب سے ادب کا مقام جو ہے دل ہے, دل کو جھکاؤ. تو 4-5 آدمی کو دیکھا تو کھڑے ہو گئے دروازے, اور یہ ڈرامے بہت چلتے ہیں نا اسے آج کل, وہ کیا سوچ رہا ہے, وہ سوچ رہا ہے کہ اس لحاظ سے شیخ مجھ سے بڑا خوش ہو جائے گا اور میرا کام چل جائے گا, اور تنہائی میں بدتمیزی کر رہا ہے, بے ادبی کر رہا ہے, منہ کھول رہا ہے, فضول باتیں کر رہا ہے, الزامات لگا رہے ہیں. یہ میں ایسے بتا رہا ہوں, شیخ کے خلاف بڑے طریقے سے غلط قسم کی باتیں کرنی, تو جہاں دیکھا جب 4-5 آدمی ہیں وہاں بس دکھانا, یہ میں فلاں, یہ آج کل کے پیروں مریدوں کی میں باتیں کر رہا ہوں, جو آج کل کے مرید ہیں اور آج کل کے شیخوں کو یہ حال ہے. ادب کرنا ہے تو تنہائی ہو جا اکیلے میں بیٹھو. امام احمد رحمت اللہ علیہ سنیں اکیلے ہیں تنہائی کے اندر, سخت بیمار ہے, سوف کی حالت میں ہے, اٹھ نہیں سکتے, مشکل سے جو ہے اس ٹیک دیوار سے لگاتے, اس طرح ٹیک لگائی ہوئی ہے, کوئی شخص ملنے آ گیا, تنہائی ہے. اب دیکھیں ادب, کسی نے آ کر ان کے استاد کا نام لے دیا دار العلوم کے, جیسے یہ نام لیا ان کی بیماری غائب ہو گئی, ایک دم کھڑے ہو گئے. امام احمد, امام احمد کی بات کرو, ایک دم کھڑے ہو گئے اور اس طرح کانپنے لگے کہ تم نے میرے شیخ کا, میرے شیخ کا نام لے دیا تو میرے سے تو خوشی ٹھکانے ہو گئے, میرا تو میرے تو مقام جو ہو گیا کہ میں اپنی برداشت نہیں کر سکا اس نام پہ, میں ادب کے ساتھ کھڑا نہ ہوں. تو یہ خطرناک, ادب سے آپ, وہ ادب نہیں کہ آپ اس طریقے سے شیخ کو خوش کر رہے ہیں, شیخ کو تو ایسی کی تیسی کر رہے ہیں آپ, اور شیخ کو پاگل نہیں ہوتے, جو اصل کامل شیخ ہوتے ہیں نا ان کو پتا ہے کس مقام پہ جا رہا ہے آدمی, اس کا کیا مقام ہے, یہ کیا حرکتیں کر رہا ہے, کس طریقے سے کر رہا ہے, کیا بکواس بازی کر رہا ہے, یہ نہ سمجھیں کہ آپ بیوقوف بنا دیں گے کسی کامل شیخ کو. پلٹرے پلٹرے تو بن جاتے ہیں جو ہوتے ہیں نا بٹارو لوگ, وہ تو بن جاتے ہیں, لیکن کسی کامل شیخ کو آپ دھوکہ نہیں دے سکتے ہیں. بتا دیں ان چیزوں سے, یہ کر لو جی فلاں کر لو تو یہ ہو جائے گا, نہیں, اصل وہی ہے کہ دل کے اندر آپ کی وہ رغبت اور رقت آ جائے اللہ کے نام کی, سبحان اللہ, کہ جس سے سیکھا ہے اس کا یہ حال ہو جائے تو پھر نام کی کیا قدر ہوگی آپ کے دل میں. نام کی قدر یہی وجہ نہیں ہے ہماری کہ اللہ کا نام لینے کے بعد کچھ ہوتا ہی نہیں ہمارے دل کے اندر, کوئی لرزہ ہی تاری نہیں ہوتا, کوئی اصولی غلط آئے جا رہے ہیں ہمارے, کھیل تماشا بنا لیا ہم لوگوں نے. ابو حنیفہ, ابو حنیفہ ہم کہتے ہیں کہ کتنے بڑے آدمی تھے, آپ یہ دیکھیں ان کے استاد تھے حماد, آپ جانتے ہیں سارے, ان کی بہن تھی عتقہ, فرماتے ہیں یہ شخص ہے نا یہ ابو حنیفہ جس کو تم کہتے ہو, سبحان اللہ, کہتے ہیں یہ تو ہمارا نوکر غلام تھا, ہماری گھر آ کے یہ کیا کام کرتا تھا, روئی ڈھونڈتا تھا, برتن دھوتا تھا, جھاڑوئیں دیتا تھا, کپڑے صاف کرتا تھا, دودھ ہمارے لے کے آتا تھا, سبزی یہ لاتا تھا, سبحان اللہ, اتنا بڑا خادم تھے ابو حنیفہ. جب اس خدمت پہ پہنچے کہ وہ گھرانہ کہہ رہا ہے اس کو اتنا بڑا خادم ہے, اللہ تعالیٰ نے پورے زمانے کا مختوم بنا دیا اس کو, مختوم زمانہ ہے آج ابو حنیفہ. آج ہم اپنے آپ کو حنفی کہنا فخر محسوس کرتے ہیں, بڑے سے بڑا عالم اور فقیہ جو ہوگا محدث اپنے آپ کو ابو حنیفہ کے نام کے ساتھ جوڑنے جوڑ کے عزت محسوس کرتا ہے. اور کیا مقام تھا ادب کا, دیکھیں اپنے استاد کی جناب برتن صاف کر رہے ہیں, پانی لے کے آ رہے ہیں, جوتے صاف کر رہے ہیں, اور جناب اعلیٰ کیا کہتا ہے, کیوں علم سیکھنا ہے اور کچھ نہیں, علم سیکھنے کے لیے بھیج دیا غلام. جو بات وہی ہے کہ ان لوگوں نے علم سیکھنے سے پہلے حدیثوں اور قرآن کو پڑھ کے وہاں سے طریقہ سیکھا تھا کہ ہم یہ علم سیکھنے جا رہے ہیں تو اس میں کامیابی کا راز کیا ہے, اس راز کو یہ پا گئے تھے. امام مالک ادب کے عالم حدیث کا, مجھے کہتے بھی شرم آتی ہے, آپ علماء کرام یہاں بیٹھے ہیں, مجھے ایسی باتیں نہیں کرنی چاہیے, اپنی حیثیت کے مطابق بات کرنی چاہیے, لیکن کیونکہ اب مجموعہ ایسا ہے تو میں کچھ ٹوٹے پھوٹے لفظوں میں آپ کے سامنے گزارشات پیش کر رہا ہوں. امام مالک آپ کی دیکھیں ادب, دیکھیں ان کا, سب پڑھاتے ہیں حدیثیں, بے وضو بھی ٹکا دیتے ہیں کہ جی ضرورت نہیں ہے, پھر کیا آپ بغیر قرآن پڑھا رہے ہیں کہ جی ہاتھ میں بس بغیر وہی سے معافی. ابھی یہ ہمارا تو ادب کا تو یہ حال ہو گیا, ادھر دیکھیں وہی حدیث پڑھا رہے ہیں, امام مالک بھی پڑھا رہے ہیں, ہم مسجد نبی میں پڑھا رہے ہیں, بچھو سمجھتے ہیں بچھو کیا کہتے ہیں فارس اس میں آپ کی زبان میں, بچھو کو ہاں ٹھواں ہم پنجابی میں کہتے ہیں, اس میں کیا کہتے ہیں گجراتی میں جی بچھو, بچھنی وہ بچھنی. آپ پتا ہے کہ میرے تو کاٹا ہے, آپ کو شاید اللہ نہ کاٹا ہے, مجھے تو کاٹا ہوا ہے, اس کا سٹائل یہ کاٹنے کا سیکنڈ نہیں لگتا, آدمی وہیں تڑپنے لگتا ہے, بڑی سخت تکلیف ہوتی ہے, جیسے آگ ڈال دی ہوں نا آپ کے جسم میں, ایسا ڈنک مارتا ہوئے شیطان بچھو. تو امام مالک بیٹھے ہیں مسجد نبوی میں درس دے رہے ہیں, شاگرد بھی ہیں ان کے, ہزاروں شاگردوں کو پڑھایا, ہزاروں کو, اب بتاتا ہوں نا اس ادب کے ساتھ, کس ادب کے ساتھ, کہ بچھو نے جناب پورے جسم پہ کاٹا, سارے جسم پہ کاٹا, تقیر خدا راستے تقیر ہو گیا چہرہ, لیکن عدم میں نہیں آیا کہ تو زانو ہل بھی جائیں حدیث کو پڑھاتے ہوئے. سبحان اللہ, سبحان اللہ, تو کوئی ہے ادب دیکھیے. مدینے میں ایک ننگے پاؤں پھرتے تھے, مقام امام مالک, آپ سے دیکھیں ہونی پڑھنے والوں میں جب ایسا پڑھانے والا ہے جس کا ادب یہ ہے, کون تھے؟ امام شافی, امام شافی ان کے شاگرد میں ہے نا, ان کا ادب دیکھیں. سبحان اللہ, کہتے ہیں کہ میرے استاد ہیں امام مالک اور زندگی مجھے یاد نہیں, کہتے ہیں زندگی مجھے یاد نہیں, ہے ہی نہیں ایسا کہ کبھی میں نے صفحے کو ایسے پلٹا ہو کہ اس کی آواز میرے شیخ کے کان تک چلی جائے. میں بے ادبی سمجھتا تھا, میں بے ادبی سمجھتا تھا کہ اس کی آواز بھی اگر میرے شیخ کے کان میں چلی جائے. میں نے اتنا احتیاط کرتا تھا ادب کا اپنے شیخ کے سامنے, اپنے ٹیچر کے سامنے. اللہ کتنی محبت ہوگی اللہ سے, یہ سب کچھ اللہ کے لیے ہو رہا ہے. امام مالک کے لیے نہیں کر رہے تھے کہ یہ راضی ہوگا, اس سے مجھے علم پہنچے گا تو میں اللہ کا, اللہ کی معرفت میں حاصل ہو جائے گی مجھے اللہ کا, اللہ کے علم. امام شافی دیکھیں 40 سال میں وہ کام کیا انہوں نے, میرا خیال 40 سال میں انتقال ہوا ہے, وہ کام کرے گی دنیا دنگ ہے الحمد للہ کہ کیا امام پیدا ہوئے امام شافی رحمۃ اللہ. دیکھیں امام حنبل کو دیکھیں, امام شافی کو دیکھیں, امام احمد حنبل, ان کا ادب کا اندازہ لگائیں. ایک دفعہ جا رہے ہیں بازار کے اندر, بازار کہتے ہیں مجھے یاد نہیں, یاد ہے ہی نہیں, ہوا بھی نہیں کہ کبھی میں نے اپنے ٹیچر اپنے شیخ کا نام لیا, گواری نہیں ہو کبھی نام بھی لینا, اشاروں سے بات کرتا تھا. ایک دفعہ جا رہے ہیں بغداد کے اندر, امام ہے ان کے, بادشاہ تک ان کا معتقد ہے, حنبلی ہے, اور وہ پکڑی ہے کیا کہتے ہیں اس کو, جو ہوتی ہے اونٹ کی رکاب, کیل پکڑی ہے, پیدل چل رہے ہیں گردن جھکی ہوئی. امام, امام یہ ہے, اتنے بڑے امام, وقت کے پورا امام, کوئی امام اس کو جا رہے ہیں جھکے جا رہے ہیں, اوپر بیٹھے گدڑی پوش پھٹے کپڑے اور جناب سپاہ امام ابھی پھٹا ہوا اور چادر بھی پھٹی ہوئی اور جناب برا سا. تو کس نے کہا امام جی کیا کر رہے ہیں آپ, تو آپ علم کی جو ہے تحقیر کر رہے ہیں, یہ کس فکر کو بٹھا لیا آپ نے؟ کہتا چپ ہو جا, کس کی تو بات کرتا ہے, یہ میرا شیخ ہے, یہ نہ ہوتا تو آج میں حنبل بھی نہ ہوتا. میرے بھائیو یہ بہت بڑی چیز ہے, اور یہ دیکھ رہے ہیں یہ یہاں دروازہ ختم نہیں ہوا, بتائیں حکیم الامت اپنی کی بات میں آگے تک لے آؤں تھوڑی سی بات. حکیم الامت رحم اللہ, کتنے مقام اللہ نے دیا ان کو, کیسے درجے اللہ نے ان کو داخل, کیسے لوگ. میں یاد ہے کہ اور واقع بیچ میں یہ صاحب ہدایت عجیب واقعہ لکھتے ہیں, دیکھیں بخارا کے بڑے امام تھے, بہت بڑے امام, انہوں نے واقعہ لکھا تو سمجھ نہیں آیا کہ بھائی اتنے بڑے امام ہیں اور اللہ کیا ان کا اللہ نے کام دیا. تو ایک دفعہ ہوا کیا کہ ان کے ساتھ مسجد میں بیٹھا تھا, تو مسجد میں بیٹھا بچے کو گلیوں کھیل لے, جیسے آپ ہماری مسجد تھا وہاں تو کھلے ہوتے نا, ہمارے ملک میں تو پرانے زمانے کی بات, دروازہ کھلا کچھ بھی نہیں میدان سے ہوتا ہے, تو بچے کھیل رہے تھے وہاں سے, تو ایک بچہ ایسے آگے گزرا امام کے آگے سے گزرا, تو امام جم مار کے کھڑا ہو گیا ہاتھ باندھ کے ایسے, میں کہ کیا بات ہے بچے ہی گزرا ہے, وہ چلا گیا تو چہرہ سرخ ہو گیا. میں کہا کیا بات تھی, کہنے کچھ نہیں, یہ جو بچہ تھا میرے شیخ کا بچہ تھا تو اس کے احترام میں کھڑا ہوں, بے ادبی نہ ہو جائے. آج ایسا کہنے والا مجھے بتایا تھا, اس بچے کو کیا پتا, پتا یہ خون وہ ہے, مجھے اپنے حضرت کا واقعہ سناؤں گا تو معاملہ ختم ہو جائے گا, مجھے یاد آ گیا. حضرت کے شیخ فضل قریشی رحمۃ اللہ علیہ, یہ تو پتہ ہے نا, ان کے نواسے حضرت فضل قریشی نواسے اور کریم اللہ شاہ صاحب, ان کے آج نواسی اولاد وہاں پر گدی نشین, وہ بچے تھے سامنے جیسے چھوٹے جسم, یہ بچہ میں نے آپ کو بتایا وہ حال تھا ان کا, تو فضل القشن نواسے ہیں اور وہ گدی نشین تھے اس وقت, اور حضرت واحد آدمی تھے جو اس وقت ان کے خلفہ میں حیات تھے, حضرت سب سے آخر میں ان کا انتقال ہوا, کافی حضرت کی عمر تھی ماشاء اللہ. تو وہ ڈرتے ڈرتے حضرت کی زیارت کے لیے تشریف لے رات کے وقت, ان کا مقام تو شاقری میں فضل اپنے کریم اللہ شاہ صاحب تو پھر مقام تو نہیں تھا نا ویسے حضرت کے مقابلے میں, लेकिन उधर क्या हाल है? अब यह मैं आपको वो वाक्य सुना रहा हूँ कि दरगाह का जो देखा और सुना, देखें हाल अब कैसी तंजी बन जाते हैं अल्लाह वाले। अब वो कहते हैं ये तो बच्चा है हमारे उस शेख का, बच्चों में से बच्चा है, आया होगा चाह उसको बिठाओ चाय अपना पानी पिलाओ दोस्त तो ठहर जाए। उधर हाल देखें उस हजरत को कशफुआ होगा लालम ईशा के बाद उठे नहीं, पूरी जमात को बैठना पड़ा, हालांकि मामूल में कभी नहीं था ईशा के बाद, फौरन निकल जाते थे ऐसे निठे। और गर्मी का सख्त गर्मी का जमाना था, बाहर सैन में बैठे ठंडी ठंडी हवा चल रही, हम सब मुराकब माशाल्लाह अपनी मस्ती, एकदम जो हजरत ने जंप मारा 80 साल से ऊपर उम्र होगी हजरत की, जंप मार के और ये समझ लें कि आप चटाई भी छोड़ के, चटाई भी नहीं खड़ी जमीन जो होती है मिट्टी वाली उसमें दो जानों को ऐसे बैठ, सब डर गए क्या हुआ एकदम, कभी ऐसा देखा ही नहीं। देखा तो हजरत करीमुल्लाह शाह साहब तशरीफ ला रहे थे, हमने उनकी ज्यादा पहले नहीं, कुछ लोग जानते थे अच्छा खासन को, तो खामोश बिल्कुल सांस बंद हो गया और वो अजीब हाल हजरत का हो गया, सब खामोश हो गए, वो जो थे बेचारे रोने लगे, शर्त कर हजरत ये क्या कर लिया आपने, मैं तो माफी चाहता हूँ मुझे तो आने नहीं चाहिए था, वो पाँव धोने लगे पाँव पड़ने लगे उनके, तो वो बिल्कुल खामोशी नहीं कहते नहीं आप बैठे, और उनको ज़बरदस्ती अपने गद्दी बिठाया मुसल्ले में बिठाया, बिठाने के बाद फिर एकदम भाग गया हजरत साहब, ये देखने वाले सीन है यानी आप अदब कर, जाके तमाम बच्चों को तैयार किया औरतों को तैयार किया, करने के बाद ऐसे हाथ जोड़ कहते हैं आप तशरीफ ले आए मेरी सारी औलाद को आप बैत फरमा लें। ये सीन देख सकता है कि दुनिया में इसको कहते हैं सच्चा पक्का शेख कामिल शेख, वो धाड़े वहां कर उन्होंने कि हजरत मैं कहाँ फंस गया अल्लाह के वास्ते मुझे माफ, कहते नहीं आप करम फरमाएं मेहरबानी फरमाएं मेरे बच्चों को सबको लाए कि अब जो मैं हमारे हजरत मौलाना शाह साहब शाह सुन रहे हूँ मौलाना साख से जो गद्दीनशीन है सबको बुला लिया, नहीं किसी की जरूरत नहीं, माओ को अपनी बीवियों को बच्चियों को सब जो पर्दे में थी सबको बैठ कर आपके मैं मुझे तो बहुत खुशी है कि आज सब आपके मैं मेरे शेख के खादिम बन चुके हैं इस सिलसिले में। ये भाई मतलब इस तो बहुत बड़ी चीज़ है। तो मेरे दोस्तों ये जो हमने ज़माने में देखते हैं जो ऊँच नीच है ना कि कोई इतना ऊँचा कोई बुखारी बन गया, कोई उन्हीं के साथ पढ़ने वाला नाम भी आज कोई नहीं जानता, कि वो हनीफा बन गया कोई नाम भी उसका नहीं जानता, मुझे पता है कोई हकीम उलूमत बन गया उनके साथ पढ़ने वाले होंगे ना, उनका क्या हाल था छोटे से थे इतनी खिदमत करते थे ना मेरे वालिद की शादी आप कृपा कर किसी ने पढ़ा हज तो हमारे आशिक थे ना थानवी रहमतुल्लाह के, तो हम तो माशाल्लाह खूब सुनते थे मोती, तो उनके पास तो बड़ी बातें थी, इनके पास तो जिंदगी गुजरी हजरत की इन लोगों में अंसानपुरी के साथ इनके साथ सब लोगों के साथ, तो बड़ी खिदमत करते बच्चे छोटे थे लेकिन अब क्योंकि अल्लाह ने उनको चमकाना था और उन्होंने पहला सबक सीख लिया था अदब इस मंजिल का रास्ता है, बिन्त अपने उस्ताद की खिदमत करते और फनाफी उस्ताद थे, तो उनके वालिद साहब ने सोचा कि ये क्या बदतमीजी करता फिरता है तो बहुत ज़्यादा इधर लग गया, इसको ऐसा करो इसका मदरसा चेंज करो, सुबह लगा मदरसा चेंज करो। अब उनके कान में ये बात पड़ गई कि मेरा मदरसा चेंज किया जा रहा है और जहाँ मैं पढ़ता हूँ अब उस उस्ताद से पास ले जा रहा है, उन्होंने खाना पीने छोड़ दिया, ये हकीमत मत है खाना पीने छोड़ दिया बिल्कुल फारिग। अब घर वाले बड़े परेशान, वालदा वालदा होती है उनका आवाज आज मांगे उनसे क्या क्या खुदा के वास्ते बच्चा हमारा मर जाएगा इसको इसी के पास जाने दो, आखिर मजदूरों ने फिर उसी जगह पे उनको पढ़ाई के लिए भेजा और वहीं से भी फारिग हुआ अल्हम्दुलिल्लाह और फिर जिंदगी आ गई अल्हम्दुलिल्लाह, और जिस तरह पढ़े फिर मोहब्बत के साथ खिदमत के साथ उस्ताद की और फिर चमके देखने क्या बन गए क्या मुकाम है कश्मीर अलहमदिल्ला के एजाज मौलाना मोतीस बहुत बड़े शागिर थे काश्मीर रहमतुल्लाह, अंदाज़ा लगाएं आप कि जब कोई मसला पूछना होता तो क्या करते थे दोपहर को जाके वही जो हदीसें पड़ी थी जाके दरवाजे में बैठ जाते थे, जब वो शाम को निकलते तो फिर बहुत इंतजार के साथ कहते हैं हजरत मुझे ये मसला चाहिए था, तुम भाई उंडी खड़का देते कहते हैं ये तो अदब के खिलाफ था तालिब इल्म बहुत। अब किस किस की बातें आपको बताएं, ये तो एक बहुत बड़ी हिस्ट्री है लेकिन बात यही है कि मेरे दोस्तों अगर काम करना है तो मुकम्मल काम करना चाहिए, इससे कोई फायदा नहीं मिला, हर वो चीज़ जो कुरान हदीस में है कि इस इल्म को ऐसे हासिल करो इस चीज़ में ये कामयाबी है, जहाँ तक इंसान की सदाकत और कोशिश हो اخلاص کے ساتھ محبت کے ساتھ علم کو حاصل کرے. علم فقہ ہو یا علم باطن, یہ کم علم نہیں ہے جس میں آپ سیکھ رہے ہیں الحمدللہ, پورا علم ہے اور یہ روح ہے, یہ روح ہے, اس کو بہت سیریس لینا چاہیے ہمیں, اتنا سیریس کہ جس کا آپ انتہا نہیں. کیوں اب ہماری عمر وہ ہے کہ ہم دالوں میں نہیں جا سکتے, لیکن الحمدللہ یہ ایسا علم ہے آخرت کے اندر وہ مقام دے گا کہ وہ علوم بھی آپ کے ساتھ آ سکتے ہیں. تو اللہ تعالیٰ مجھے بھی توفیق دیا. آئی ذہن میں ایک بات آئی تھی کہ ادب بہت بڑی چیز ہے, با ادب با نصیب, بے ادب بے نصیب. اللہ تعالیٰ ہمیں با ادب کرے, جس علم کو بھی حاصل کریں اخلاص دے, سچی محبت دے, اور دوغلا پن, نفاق, ادب کا صحیح طریقہ, ڈرامے, ریاکاری, فضول حرکت, اس ادب سے ہم یہ چاہیں کہ ہمارا شیخ ہم سے راضی ہو جائے گا, یا اس کو برائب کر رہے ہیں آپ, یا دھوکہ دے رہے ہیں, اس کو چکر دے رہے ہیں, میرے جوتی اٹھانے سے بس یہ پھر میرے قابو آ جائے گا, میں نے یہ کام کر دیا تو یہ میرے قابو آ جائے گا. یہ دھوکے والی باتیں یہاں نہیں چلتی ہیں شیخوں کے پاس, اصل لوگوں کے پاس نہیں چلتی ہیں. بے شک بڑے لوگ جو ہوتے ہیں وہ کیا کہتے ہیں, تکلفن کچھ کہتے ہی نہیں ہیں, لیکن دل میں ہنستے ہیں کہ دیکھو کیا بے وقوف بنا رہے ہیں, یہ اس کے وہ بھی دل رکھنے کے لیے کچھ نہیں کہتے. سچے دل سے جو خدمت کرتا ہے نا آدمی, سچے دل سے ادب کرتا ہے, الحمدللہ اس کا الگ پتہ چلتا ہے انسان. اللہ پاک مجھے آپ کو توفیق نصیب.